नमस्कार, रेडियो कार्यक्रम समृद्धिका पाइलामा तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रम तपाईँले हरेक साताको यसै समयमा सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक, सामाजिक विकास, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यस कार्यक्रमका मुख्य सामग्री रहनेछन्। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढाउने गरी हामी तपाईसँग रेडियो मार्फत सहकार्य गर्नेछौ। देश संघीय शासन प्रणाली शुरू भएपछि प्रदेश तहमा दुईवटा आवधिक निर्वाचन सम्पन्न भएर दोस्रो कार्यकालको संसद र त्यसबाट बनेको सरकारको झण्डै ढाई वर्षको अवधि पार भइसकेको छ। यस समयमा विभिन्न प्रदेशका आफ्नै भवनहरू लगायतका कानूनहरू निर्माण हुँदै गरेका छन्। यसै सन्दर्भमा रापती उपत्यकामा निर्माण हुँदै गरेको भवन लगायतका यहाँका कानूनका बारेमा, प्रदेशप्रति धारणा बारेमा स्थानीयसँग हाम्रा यस कार्यक्रमका संयोजक विमल गेवालीले गर्नु भएको कुराकानी आज तपाईँमाझ जोड्दैछौ।
आदरणीय श्रोताहरू नमस्कार। रेडियो कार्यक्रम समृद्धिका पाइलाको आजको श्रृंखलामा हामी राप्ती उपत्यका लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित रहेर त्यहाँका स्थानीय केही नागरिकहरूसँगको अन्तर्क्रिया सुनाउने जमर्कुमा छौं। लुम्बिनी प्रदेशको राजधानी बुटवल अस्थायी केन्द्रबाट स्थायी रूपमा राप्ती उपत्यकामा सरिसकेपछि यहाँ पूर्वाधार निर्माण गर्ने क्रम लगभग अन्तिम चरणमा पुगेको छ। ठूला ठूला भव्य महलहरू तयार भइरहेका छन्। 10 मन्त्रालयका लागि 10 घरहरू अरबौंको लगानीमा बढ़िरहेको अवस्था छ। भित्र निर्माण कार्यले गति लिइरहेको अवस्था सँगसँगै कतिपय सन्दर्भमा प्रदेश सरकारमाथि आम जनताको त्यति धेरै भरोसा बढ़न सकेको छैन। प्रदेश तहमाथिका धेरै प्रश्नहरू छन्। यो सन्दर्भसँगै एउटा बिल्कुल नयाँ ठाउँ गाउँपालिका रहेको राप्ती उपत्यका आफैमा कृषिका लागि अत्यन्त उर्वर भूमि पनि हो। राजधानी आइसकेपछि यहाँको सामाजिक जीवनमा परेको प्रभाव अथवा यहाँको विकासमा देखिएको लय लगायतका प्रसंगमा यहाँका स्थानीयवासीहरू के भन्नुहुन्छ भन्ने सन्दर्भ जान्नको लागि राप्ती उपत्यकामै मैले केही स्थानीय जनप्रतिनिधि स्थानीय नागरिकहरूसँगको अन्तर्क्रिया शुरू गर्ने अनुमति चाहन्छु। मसँग यहाँका राप्ती गाउँपालिकाका एकजना जनप्रतिनिधि हुनुहुन्छ। वडाध्यक्षको रूपमा क्रियाशील जनप्रतिनिधिसँग म शुरूमा कुराकानी गर्न चाहन्छु, यहाँको परिचय जान्न चाहन्छु मैले।
नमस्कार सर, मेरो नाम बिरबहादुर चौधरी, म राप्ती चारको वडाध्यक्ष, राप्ती गाउँपालिका कार्यपालिकाको सदस्य, भौतिक पूर्वाधार विकास समितिको संयोजक।
यहाँले जनप्रतिनिधिको रूपमा काम गर्दै गर्दाखेरि अब बुटवलबाट राजधानी यहाँ आइसकेपछि, प्रदेशको राजधानी देउखुरीमा आइसकेपछि यहाँको विकासमा अथवा यहाँको सामाजिक जिन्दगीमा, समाजको दैनिकीमा परेको परिवर्तन बारे के देख्नुभयो?
हामी थाई राजधानी राप्ती उपत्यकामा आउँदै गर्दा राप्तीवासी जनताहरू, देउखुरीवासी जनताहरू हामी धेरै हर्षित थियौं, खुशी थियौं, दीप प्रज्वलन गर्यौं र हामी रातारात राजधानीलाई यहाँ व्यवस्थापन गर्ने सवालमा राप्ती गाउँपालिका आफै आफ्ना कार्यालयहरू लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरूलाई हस्तान्तरण गर्यौं र उहाँहरूलाई हामीले त्यहाँ व्यवस्थापन गर्यौं र त्यो गर्दै गर्दा हामी यति धेरै खुशी थियौं कि अब राजधानी आयो। तर यहाँ दुईटा कुरा आयो। पहिलो कुरा, राजधानी आउँदै गर्दा राजधानीभित्र राजधानीमा थुप्रो लगानीहरू भित्रियो, तर राप्ती उपत्यका सहितको 14 वडामा विकास गतिविधिहरूले एउटा शून्य जस्तै रह्यो। हाम्रा लुम्बिनी प्रदेशका मन्त्रीज्यूहरू, मुख्यमन्त्रीज्यूहरू, त्यहाँभित्र रहेका विभिन्न निकायका, विभिन्न नियोगका, विभिन्न समितिका पदाधिकारीज्यूहरूले राप्ती उपत्यकालाई हेला गर्नुभयो भन्ने हाम्रो ठम्याइ छ। उहाँहरूले वार्षिक बजेट विनियोजन गर्दा राप्ती उपत्यकामा विकासे बजेटहरू र यहाँ जनतासँग प्रत्यक्ष विकास गतिविधिहरू, बाटोघाटो, पुल पुलेसा र विभिन्न प्रकारका क्रियाकलापमा नगर्ने रूपमा, न्यून रूपमा बजेट प्रस्तुत गर्नुभयो। त्यसले हाम्रो चित्त दुखाइ भएको छ।
यो त राजधानी निर्माण गर्ने विशुद्ध नयाँ ठाउँमा राजधानीको लागि आवश्यक पूर्वाधार बनाउँदै गर्दाखेरि पालिकाको विकासमा चाहिँ ध्यान दिएन प्रदेश सरकारले भन्ने तपाईँहरूको गुनासो?
पालिकाको जनताको, जस्तै हाम्रो लुम्बिनी प्रदेशको बजेट विनियोजन गर्दा पार्टी विशेष मन्त्रीज्यूहरूको आफ्नो ठाउँ विशेष मात्रै बजेटहरू लानुभयो र बजेट कस्तो देखियो भने एउटा दीर्घकालीन असर गर्ने खालको दीर्घकालीन प्रभाव पार्ने खालको दीर्घकालीन आशा लाग्दो कुराहरू हाम्रो मन्त्रीज्यूहरूले हाम्रो नेताज्यूहरूले गर्नु भएन। उहाँहरूले कनिका छरे जस्तो भोटिङ राजनीति गरे जस्तो 5 लाख 7 लाख 3 लाख बजेट प्रस्तुत गर्नुभयो। त्यो ओडाले गर्ने कुरा हुन् त्यसैले यसमा हाम्रो चित्त दुखाइ छ। अरू त राजधानी आयो खुसी छौ र राजधानी आउँदै गर्दा हामी अहिले त्यो राजधानीलाई व्यवस्थापन गर्ने सवालमा राजधानी नयाँ ठाउँमा आयो हामी यसलाई एउटा व्यवस्थित गर्नपर्छ। हाम्रो गाउँ शहर हाम्रो बजार हाम्रो बाटोघाटो सफा गर्नपर्छ रंगरोगन गर्नपर्छ भन्ने सवालमा हामीले सड़कको दायाँ बायाँ रूखहरू काटियो त्यहाँ भएका बुट्यानहरू काट्यो बाँसहरू काट्यो मेवाका बोटहरू काट्यो केराका बोटहरू जनताले काट्यो त्यो काट्दै गर्दाखेरि हामीलाई मुद्दा चलेको छ। ठूला मान्छेलाई मुद्दा चलेन जसले आदेश गर्नुभयो उहाँहरूलाई केही पनि भएन। हामी 9 जना मान्छेलाई 9 जना पदाधिकारीहरूलाई मुद्दा चलाएको छ। अहिले पनि हामी अदालत मुद्दा धाइरहेका छौं यसमा कुनै पनि सुनवाई भएको छैन। कहिले तेसी कहिले तारिक अनि न्यायाधीशज्यूहरूले हाम्रो पक्षमा फैसला गर्नुहोस् हामीले भनेका छैनौ। हामी जनताकै सेवामा राख्दै गर्छ जनता स्वत स्फूर्त रूपमा उठेर हाम्रा चोक चोकमा भएका बाँसका रूखहरू बाँसका बुट्यानहरू हाइवेलाई एउटा अव्यवस्थित तरिकाले राम्रो देखिएको थिएन। जनता आफै स्वत स्फूर्त उठ्नुभयो सड़क डिभिजन कार्यालय घुराएको सूचना अनुसार चाहिँ त्यो सूचना जारी गर्यो अनि जनताहरू लाग्नुभयो अनि हामी पनि उहाँहरूलाई सँगै साथमा रह्यौं र हामीले त्यस्तो खालको मुद्दा लायो र त्यो मुद्दाको फाइल हेर्दै जाँदा अहिले लगभग 12-13 महिना हामीले मुद्दा खेपिरहेका छौं। त्यो मुद्दामा सबैभन्दा ठूलो फाइल सायद हाम्रै होला
भनेको वन सम्बन्धी कानून लगाएर रूख काटेको अभियोगमा एकदम दुःख दिइरहेको अवस्था छ। यो राजनीतिक हिसाबले समाधान गर्नुपर्ने विषय जनप्रतिनिधिको रूपमा चौधरीजीसँग उडाध्यक्ष हुनुहुन्छ उहाँसँग म फेरि पनि आउँछु। अर्का एकजना स्थानीयवासी हुनुहुन्छ मैले यहाँको परिचय जान्न चाहन्छु। सुरुमा
मेरो नाम बसन्त अधिकारी हो म सुन्दरपुर विरोध खानेपानीको अध्यक्ष पनि हुँ र यहाँ समाजसेवा पनि गर्छु।
समाजसेवामा पनि हुनुहुन्छ खानेपानी उपभोक्ताहरूको त्यो खानेपानी प्राप्त गर्ने अधिकारको विषयमा पनि लाग्नु भएको छ। मैले सुरुमा पनि भने बुटोल अस्थायी केन्द्रबाट थायी रूपमा चाहिँ राजधानी बन्ने देउखुरीमा तपाईँहरूको स्थानीय ठाउँमा राजधानी आइसकेपछिको सामाजिक परिवर्तनका कुराहरू विकासका कुराहरू के देख्नुभयो के छ राजधानी आइसकेपछि कतिको खुसी हुनुहुन्छ?
यो अघि नै वाडाज्यूले भनिसक्नु भएको छ यो खुसीको बारेमा। अब यहाँ के हो भने हाम्रो वास्तवमा यहाँ खुसी त अति नै भएको तर जुन किसिमले हुनुपर्ने थियो वाडाज्यूले अघि नै वर्णन गरिराखेर म बार बार त्यसलाई गर्न चाहन्न। यहाँ जस्तो गरिब जनताहरूले बाटो अलि राम्रो होला सुविधा पाउला भन्ने कुरामा अलिकति कमजोरी चाहिँ भएको छ। यो आगामी वर्षहरूमा बजेट विनियोजन गर्दाखेरि यो राप्ती गाउँपालिकालाई के हेर्नुहुन्छ भन्ने हामीले नेताजीहरूबाट अपेक्षा गरेका छौँ र अहिले ठ्याक्कै त्यति खुसी पनि छैन र दुखी पनि त्यति दुखी हुनुपर्ने पनि अब राजधानी आएछ राजधानीमा दुखी हुनुपर्ने कुरा त खासै छैन। खुसी हुने पर्ने कुरा फेरि के हो भने जति हुनुपर्ने थियो त्यो अपेक्षा अनुसार भएको चाहिँ छैन। एउटा कुरा के हो भने अलिकति त्यो बिल्डिङहरू बनाउनु भन्दा त्यो पैसा त्यत्रो 3.75 अर्ब पैसा चाहिँ 2 अर्बमा झारेर 1 अर्ब रुपियाँ चाहिँ यता पालिकामा अलिकति दूर दराजमा लगाइदिएको भए अझै राम्रो हुन्थ्यो भन्ने जनताको अपेक्षा हाम्रो पनि अपेक्षा त्यो थियो। तर अब के कारणले हो उहाँहरूले जान्नुहोला त्यो त उहाँहरूले नै जवाब दिनुहोला। त्यो चाहिँ अलिकति कमजोरी भएको छ। त्यो बिल्डिङ मात्रै बनाएर भन्दा पनि बिल्डिङ त छोरेबाट नै काम चल्ने थियो त्यो अलिकति त्यो चाहिँ अलिक धेरै भएको हो कि भन्ने हाम्रो चाहिँ मन छायो। तर उहाँहरूले गरिसकेका कुरा भइसकेको कुरा अब क्रिटिसाइज गरेर त कुनै अर्थ छैन। तर आगामी काम गर्ने बेलामा अलिकति दीर्घकालीन के गर्छ जनताको के भोइस छ जनताले के चाहेको छ भन्ने त्यतातिर चाहिँ हाम्रा नेताजीहरू अलिकति अग्रसर हुनुहोला भन्ने चाहिँ हामीले अपेक्षा गरेका छौँ।
राजधानी यहाँ आइसके पछाडि आम रूपमा देशमा 7 प्रदेश भएका छन् विशेष गरी संहिता कार्यान्वयन गर्ने सन्दर्भमा 3 तहका सरकारहरू परिकल्पना गरे अनुसार संविधानले हामी चाहिँ प्रदेश तहले गर्दै गरेका कामहरूको विषयलाई देशैभरिको जनताको भावना सुन्दाखेरि धेरै गुनासोहरू पाउँछौ। यो प्रदेश काम छैन यो प्रदेश खारेज गरिदिए पनि हुन्छ भन्ने ढंगका धारणाहरू आइरहेको सन्दर्भमा यहाँ आउने जनप्रतिनिधिहरू यहाँको संसद यहाँको सरकार यहाँ सरकारी मान्छेहरू यहाँका जनप्रतिनिधिहरूले यो प्रदेशको दीर्घकालीन एउटा थाइपनाको लागि उनीहरू कतिको चिन्तित भएको पाउनुहुन्छ? तपाईँ के सुझाव दिनुहुन्छ ताकि हामीले यो प्रदेशलाई व्यवस्थित ढंगले दीर्घकालीन रूपमा चाहिँ राख्न सकौं?
अलिकति के छ भने माथिबाट त्यो केन्द्रबाट अधिकारहरू प्राप्त नभएको चाहिँ अवस्था चाहिँ अलिअलि हो, तर अब अलिअलि यसो मैले ठ्याक्कै हेर्दाखेरि नेताजीहरू अलिअलि चिन्तित भएको त देखिन्छ, तर कस्तो चिन्तित भने आफ्नो क्षेत्रमा आफ्नो चाहिँ उसमा आफ्नो चाहिँ निर्वाचन क्षेत्रमा अलिकति केन्द्रित भएको चाहिँ देखिन्छ। अब उसमा त्यहाँ पनि के छ भने पूर्ण अधिकार छैन, त्यो अधिकार नहुँदाखेरि अधिकार चाहिँ के हो? फेरि अर्को कुरा अस्थिरता, एउटा सबभन्दा ठूलो चाहिँ अस्थिरता, कति बेला मन्त्री म चाहिँ हुने कति बेला जानियो भन्ने बेलामा चाहिँ उहाँहरू यही बेलामै आफ्नो काम गरिसकौ अथवा आफ्नो क्षेत्रमा चाहिँ विकास गरिसकौ भन्नेमा दौड उहाँहरू बहुत लाग्नु भएको छ, त्यसमा चाहिँ त्यो दुई मतै छैन। तर भने के भने त्यो अधिकार र यो सबभन्दा राज्य एउटा सही गतिमा र एउटा राज्यले थाई सरकार नपाएको कारण पनि त्यो उहाँहरू चाहिँ मैले छिटो गरेर मेरो विकास मेरो क्षेत्रमा गएर म फेरि पनि रिपिट हुन्छु कि भन्ने मनसायमा चाहिँ भावनाले अलिकति दूर दराज कुना कन्त्रा र अलिकति पावर कम भएको मान्यजीहरू उहाँहरूको चाहिँ अलिकति भाइस चाहिँ नसुनेको अनि काम चाहिँ नभएको जस्तो आभास छ। अब अद्यपि यो प्रश्न त आएको छ उसलाई संघीयतालाई, तर यो संघीय यत्रो लडेर लिएर आएको संघीयता त्यति सजिलरी जानेवाला छैन, कसैले हल्ला गरेर दुई चारजना जमा भएर यो जानेवाला चाहिँ छैन, यो ढुक्क भएर बसे हुन्छ जनता, हामी पनि सचेत छौँ, किनभने यो संघीयता यति दुःखले यति मेहनत गरेर ल्याएको हो, यसलाई चाहिँ फुलाउने फलाउने काम हाम्रो पनि हो। त्यस कारणले अलिकति नेताजीहरू चाहिँ सचिन बहुतै जरुरी छ, बहुत जरुरी र कर्मचारी र नेताजीहरूमा समन्वय कस्तो भने नेताजीहरूलाई चाहिँ कर्मचारी चाहिँ अलिकति भन्ने अलिकति अलिकति बाइस गरेर दुईटाको अन्डरस्ट्यान्डिङ भएर काम गरेपछि बल्ल अलिकति समृद्ध देश समृद्ध गयो भने राम्रो होला भन्ने मेरो अपेक्षा
हुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद। अर्को एकजना महिला पनि हुनुहुन्छ स्थानीय नागरिकको हिसाबले, उहाँसँग म जान्छु, यहाँको सुरुमा मैले परिचय जान्न चाहन्छु।
नमस्कार, म लक्ष्मी मल्ल स्थानीय बासिन्दा हो।
के गर्नुहुन्छ तपाईँ पेसागत हिसाबले?
अहिले म केही पनि गर्दैन,
घर नजिकै राजधानी आएछ। अघि हामीले अनौपचारिक कुरा गर्दाखेरि तपाईँको घरमा पनि एउटा कार्यालय रहेको छ भन्ने खालको कुरा गर्दै हुनुहुन्थ्यो। राजधानी आइसके पछाडि यहाँ घर निर्माण गर्ने अथवा भाडामा दिने प्रचलन कस्तो छ, के छ यहाँका घर धनीहरूको चाहिँ जीवनमा केही परिवर्तन भएको छ, के भन्नुहुन्छ राजधानी आइसकेपछिको अवस्था के छ?
यस्तो छ, अब यहाँ पहिला हामी चाहिँ यसरी यहाँ एउटा टेक्निकल स्कुल थियो, विद्यालय थियो, प्राविधिक शिक्षालय थियो, त्यो शिक्षालय हुँदाखेरि जुन हामीहरूले धेरै विद्यार्थी धेरै संख्यामा विद्यार्थीहरू बस्ने अनि जस्तो पनि कोठाहरू भाडामा लाग्ने अब सानातिना पसलहरू चल्ने यताउति सबै त्यस्तो थियो। अब पछि हाम्रो यो जुन प्रदेश आयो, प्रदेश आउँदाखेरि अब हामी कति धेरै नै खुसी भयौँ, धेरै भन्दा धेरै खुसी भयौँ। के नै हुन्छ प्रदेश आएपछि हामी त्यत्तिकै राम्रो मान्छे बन्छौँ, राम्रो ठाउँ बन्छ, धेरै विकासहरू हुन्छ भनेर सोचेका थियौँ। त्यो सोचे जस्तो त हामीले खासै पाएका छैनौँ। अब यी सानातिना घरहरू नहेर्ने, भाडामा कोठा भाडामा नजाने, अब ठुल्ठूला भवन घरहरू राम्रो चाहिने, सेवा सुविधा सबै चाहिने, तर भाडादर चाहिँ एकदम न्यूनतम न्यूनतम भाडादर हुनुपर्ने, उहाँहरूलाई सेवा सुविधा हामीले सबै पुर्याउनु पर्ने, त्यस्तो खालको छ, त्यो समस्या नै छ होइन। अब जस्तो पनि अब पुरानो डिजाइनमा बनाएका घरहरू पनि लाग्नु पर्यो नि त भाडामा, त तिनीहरू हेर्दै नहेर्ने कुनै, त्यो सबै सेवा सुविधा सम्पन्न हुनु पर्यो।
राजनीतिमा महिलाहरूको सहभागिता कस्तो छ, कतिको सचेत छन्? तपाईँ आफैमा पनि विभिन्न समाजमा कुनै समूहमा हुनुहुन्छ होला होइन, अघि हामीले छलफल गरे जस्तो गरी यो प्रदेश सरकारको औचित्यमाथिका प्रश्नहरू जनप्रतिनिधिहरूले अलिकति सुध्रिएर सचिएर शासन सञ्चालन गर्नुपर्ने माग छ धेरै जनताको। तपाईँहरू महिलाका पिरमरका अथवा यहाँको आम मान्छेहरूले यो प्रदेशका जनप्रतिनिधिहरूलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुहुन्छ?
अब त्यस्तो अब सचेत त अब सबै महिलाहरू नै अब सचेतै हुनुहुन्छ अहिले, अब हामीहरू भन्दा धेरै जान्ने बुझ्ने नै हुनुहुन्छ। म त कुनै राजनीति कर्मी पनि होइन, मलाई त्यो बारेमा त्यति धेरै थाहा पनि छैन होइन। अब महिलाका गुनासाहरू त अब सुन्नुहुन्छ, अब कतिपय कुराहरू अब यहाँका स्थानीय भनौँ अब आफ्नो गुनासाहरू नै राख्नुहुन्न, विशेष गरी यहाँ चौधरी समुदायहरू विभिन्न अब जात धर्म वर्गहरूमा भएका कतिपय कुराहरू उहाँहरूले राख्न चाहनुहुन्न। अझै पनि गाउँ गाउँमा ठाउँ ठाउँमा दूरदराजहरूमा गएर बुझ्ने, त्यहाँहरूलाई चिन्ने, उहाँहरूलाई समस्याहरू के छ कसो छ भनेर बुझ्ने चाहिँ अलिक कमै छ कि जस्तो लाग्छ मेरो विचारमा।
शिक्षा र साक्षरता सँगसँगै राजनीतिक चेतना विस्तारका लागि पनि सरकारी पक्षबाट केही गर्नुपर्छ भन्ने हुन्छ। यहाँको सुझावको लागि धन्यवाद। यसै गरी अर्को एकजना स्थानीय हुनुहुन्छ मसँग, यहाँको परिचय जान्न चाहन्छु।
मेरो घर यही नजिकै हो, राप्ती गाउँपालिका 3 वर्ष मेरो नाम नम्बर बहादुर जोशी हो, म बनगाउँ स्कुलमा पढाउँछु, टिचर हुँ।
एउटा शिक्षण पेसामा हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ। हामीले अघि उडाध्यक्षसँग कुरा गर्दै गर्दाखेरि राजधानी आइसकेपछि राजधानीतिर ध्यान दियो तर पालिकाको चाहिँ विकासमा ध्यान दिएन भन्ने सन्दर्भ पनि थियो। त्योभन्दा अगाडि प्राविधिक शिक्षालय अवस्थित थियो, यहाँ धेरै थियो, झण्डै 1500-1600 विद्यार्थी अध्ययन गर्ने, कतिपय सन्दर्भमा पहाड़बाट बच्चा पढाउन भनेर बसाई नै सरेर यहाँ आएका नागरिकहरू, अघि एकजना महिलाले भन्दै हुनुहुन्थ्यो, सानो व्यवसाय सानो पेसा गर्ने मान्छेहरू विस्थापित भए भन्ने खालको कुरा थियो। यहाँको शैक्षिक क्षेत्रमा परेको चाहिँ नि सकारात्मक अथवा नकारात्मक के प्रभाव देख्नुहुन्छ एउटा शिक्षकको हिसाबले?
पहिले हाम्रो यहाँ प्राविधिक शिक्षालय थियो, पढ्न एसएलसी पास गर्न नसकेका बच्चा बच्चीहरू आएर पढेर अहिले जागिर खाएर विदेश जानेदेखि लिएर नेपालमा पनि केही काम गरेर बसेर खाने अवसर मिलाएको थियो। अनि त्यो अवसरलाई गोबर्ड स्कुलमा सिफ्ट गरेर यहाँ परदेशको अवधारणा जुन ल्याइयो, हामीलाई अन्त ठुलो चिज आयो, हाम्रो राजधानी भयो ठाउँ, धेरै खुसी भएर नारा जुलुस पनि गरे हामीले, सबै जनताको चाहिँ जिज्ञासा पनि धेरै थियो। तर आइसकेपछि आज 5-7 वर्ष भइसक्यो, परदेशको वरिपरि जुन हुनुपर्ने सामान्य विकास बाटोका कुराहरू भयो, जनतालाई सँगको एउटा सहकारीका कुराहरू भए, तिनी कुराहरू नहुँदा मात्रै परदेशको एरियाभित्र घर मात्रै बनिरहेछ, यहाँका कर्मचारीहरू यहाँका चाहिँ जनप्रतिनिधिहरूसँग जनसमुदायको एउटा सम्बन्ध छैन, भेटघाट छैन, कुराकानी छैन, सरकार गाडीमा गयो गाडीमा आयो, मन्त्रीजी झण्डा फरफराउँदै, सांसदजी फेरि गाडी हल्लाउँदै, यहाँको जनताले सांसद मन्त्री को भनेर पनि चिन्न पनि सकेका छैन। अब टिभीमा हेर्दा पत्रिकामा हेर्दा हामी त चिन्या हौँला हेर्या हौँला, तर सामान्य जनताले मन्त्री कस्तो हुन्छ र सांसद कस्तो हुन्छ भनेर देख्न पनि पाएको छैन। एउटा कुरा गुनासो त्यो छ। र ठुलो गुनासो के हो भनेपछि सबै राज्यले लगानी घरमा मात्रै कन्स्ट्रक्सन मात्रै लगाउने हो भने यो वरिपरिको विकास लाइन पुलिङका कुराहरू छन्, यहाँको चाहिँ भूमि व्यवस्थापन गर्ने कुरा थियो, खै हल्ला भयो, लाइन पुलिङ हुन्छ, सहर हुन्छ, गौतम बुद्धको फोटो देखिन्छ आकाशबाट भनेर एउटा अवधारणा छ, परदेशले पनि गौतम बुद्धको फोटो हुन्छ भनेर हामीलाई व्याख्या गरेर हामी लाग्यौँ लाइन पुलिङको। म पनि एउटा संयोजक भएको छु, 3 नम्बर वाडाको चाहिँ संयोजक बनाएको छन्। अनि त्यहाँ गएर कुरो राख्दा यहाँ चाहिँ हाम्रो नयाँ बस्तीको जग्गा जुन सुकुमासी भनिन्छ, त्यहाँको जनतालाई ल्यान्ड पुलिङ गरेर त्यहाँको जनताले पूर्जा पाएको छैन, त्यो पूर्जा समेत दिने व्यवस्थापन गरौँ, उनले जग्गा छोड्छन्, केही पर्सेन्ट लग्छन्, हामी मिलाम भनेर बैठक बस्यो। त्यसको जिम्मा न मुख्यमन्त्री लिनुभयो, न पालिका अध्यक्ष लिनुभयो, न त्यो भूमिसर आयोगको अध्यक्ष लिनुभयो, भने एउटा संयोजकले एउटा स्थानीय मान्छेले हामीले जिम्मा लिएर त भोलि नयाँ बस्तीले हामीलाई लखड्छ भन्ने डरले हामी जिम्मा लिन सकेनौँ। त्यस्ता ठुला ठुला कुराहरू आजदेखि 40 वर्ष भयो त्यहाँ मान्छे सुकुम्बासी बसेको, त्यसलाई नयाँ व्यवस्थामा नामाकरण गरिएको छ, त्यसलाई व्यवस्थापन गर्ने, परदेशको अगाडि त्यत्रा घर बनेको छन्, ठ्याक्कै पछाडि चाहिँ सामान्य एउटा चाहिँ नागरिक बसेको छ, भोलि बाहिरबाट आउने मान्छेले पनि परदेशबाट हेर्ला, माथि झ्यालबाट हेऱ्यो भने झुप्रे घर छ पछाडि, हेर्दा पनि लान लाग्ला, यहाँ त कस्तो भयो भन्दा माथि टोपी लगाएको छ, चस्मा लगाएको छ, कोट लगाएको छ, तल चाहिँ खालि एउटा पेन्टी मात्र लगाएर हिँडे जस्तो हाम्रो समुदायको अवस्था बाहिरको मान्छेले मूल्याङ्कन गर्छ। त्यो कुरालाई राज्यले परदेशले बुझ्नुपर्ने ठूलो जरुरी छ। त्यो एउटा नयाँ बस्तीको जग्गालाई केही भाग परदेशतिर गाउँ अनि अलि पर चाहिँ त्यहाँको जनतालाई सिफ्ट गरौँ, र उनीहरूलाई सिफ्ट गर्दा पनि एउटा लालपूर्जा सहितको एउटा चाहिँ नीति बनाएर जाऊँ भन्दा कसैले पनि जिम्मा लिनु भएन, त्यो चाहिँ ठूलो दुःखको कुरा हो। र अझै त्योभन्दा पनि ठूलो दुःखको कुरा के हो भन्दा, परदेश कहाँ छ पार्टनर परदेश भन्दा हल्ला के चलाएको थियो भन्दा, जहाँ राति बत्ती बोलेको छैन अँध्यारो छ त्यही नै पाँचजना परदेश भनेर गाडीका ड्राइभरहरूले पनि हल्ला गरे, परदेश अगाडि चाहिँ बाटामा चाहिँ सडक बत्तीहरू बल्नुपर्ने हो, ठुलो बाटो हुनुपर्ने हो, वरिपरिका मान्छेहरू सभ्य हुनुपर्ने हो, तिनी कुराहरू केही नभएर खालि घर बनिने घर बन्छ, त्यो घरमा कतिजना बस्यो होला, देउखुरीभरिका मान्छेले लडेर हाल्यो भने त्यो घरमा बस्यो भने सुत्न पुग्छ, त्यति घर बनाएका छन्। किन चाहिएको, काठमाडौँमा त्यो राणाले बनाएको घरमा मन्त्रालय चलेको छ भने अहिलेका नयाँ नयाँ घरहरू लिफ्टिङ सिस्टमका एउटा हस्पिटलमा बनाउने सिस्टमका घरहरू बनाएका छन्, त्यो के को उद्देश्यलाई बनायो हामीलाई चाहिँ थाहा भएन, बडो चाहिँ विडम्बना चाहिँ यहाँ छ।
हो, यहाँलाई धेरै धेरै धन्यवाद। यसै गरी हामी यहाँका स्थानीय जनप्रतिनिधिहरू स्थानीय नागरिकहरूसँगको अन्तर्क्रिया गर्ने क्रममा छौं। समृद्धिका पाइला रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। लुम्बिनी प्रदेशको राजधानीमा रहेर यहाँको राजधानी आइसकेपछि स्थानीय नागरिकहरू के भन्नुहुन्छ भन्ने सन्दर्भ जान्नको लागि म राप्ती गाउँपालिकामा राजधानी नजिकै रहेको एउटा बस्तीमा छु, मसँग केही स्थानीय नागरिकहरू हुनुहुन्छ, मैले यहाँको परिचय जान्न चाहन्छु।
म चाहिँ मेरो नाम द्रोण बहादुर जीसी हो, म राष्ट्रिय स्वतन्त्र पार्टीको राप्ती गाउँपालिकाको सभापति पनि हुँ, अहिले चाहिँ जुन देशमा भइरहेको छन् यो प्रदेश देशमा आयो नि अनि यो संघीय शासन अन्तर्गत प्रदेश शासन व्यवस्था चाहिँ सृजना गरियो। यदि चाहिँ यो आफैमा नराम्रो चाहिँ होइन तर यसको परिणति के भनेपछि यसले चाहिँ कुनै पनि कुराको चाहिँ एउटा आइडेन्टिफाई गर्दाखेर त्यसको जुन क्रियाकलापले मा भर पर्छ क्या, कतै त्यही प्रदेश सफल पनि भएको हुन्छ, कोही प्रदेश नराम्रो पनि भएको हुन्छ र त्यो हुनुको कारण के, त्यो आफैमा चाहिँ राम्रो हुनु पर्यो क्या, त्यो सञ्चालन गर्ने मान्छेहरू राम्रो हुनु पर्यो अनि बल्ल राम्रो हुन्छ, सञ्चालन गर्ने मान्छेहरू राम्रो भएनन्। त्यस कारणले गर्दा प्रदेशको चाहिँ जुन औचित्य देखिया छ नि, यहाँ चाहिँ औचित्यहीन भइसकेको छ। मान्छेहरू जो सुरुमा प्रदेश आउँदाखेरि खुसी थियो भने अहिले चाहिँ निराश छन्। त्यो बेला प्रदेश आइसकेपछि यहाँ के गर्यो भनेपछि जनताको जग्गाहरू पनि रोकिदियो, जनताको जग्गा रोकिदिइसकेपछि उनीहरूले किनबेच गर्न पाएनन्। एक त कोरोनाले थकित जनता थियो, कोरोनाले मान्छेलाई तहस नहस आर्थिक रूपमा पारेको थियो, अझ भएन भनेर त्यसमा चाहिँ फेरि यो राजधानी आइसकेपछि जनताको जग्गा रोकिदियो, उनले किनबेच गर्न पाएनन्। यहाँका मान्छेहरूलाई ठूलो तनाव भएको छ, तनाव सृजना भएको छ। अब अझ तनाव के भने अझ बढ्दै गइरहेको छ। यसले चाहिँ के भनेपछि राम्रो चाहिँ एउटा सन्देश दिएको छैन। राप्ती उपत्यकाभित्र जुन राजधानी बनेको छ यसले चाहिँ के भने जनताले के सोचिरहेको छ नि, यो प्रदेश नआएको भए पनि हुन्थ्यो भन्ने यस्तो सोचिरहेको छ।
हामीले कतिपय सन्दर्भमा नेपालमा चाहिँ लामो खालको चाहिँ राजनीतिक क्रान्ति, पटक पटकका व्यवस्था विरोधी आन्दोलनहरू पछि गणतान्त्रिक व्यवस्था संघीयता सहितको शासन प्रणालीमा गइसके पछाडि आम नागरिकको पनि केही कर्तव्य हुन्छ भन्ने खालको बोध कतिको गर्न सकेका छौं भन्ने प्रश्न हेर्ने हो भने हामीले जहिले पनि राजनीतिक दलहरू धेरै विभाजित मनस्थितिमा गयौं। एउटा कांग्रेस होला, अर्को एमाले होला, अर्को के होला, अर्को नयाँ शक्ति, तपाईँ यहाँले जुन पार्टीमा संलग्न हुनुहुन्छ नयाँ राजनीतिक शक्तिको रूपमा स्वतन्त्र पार्टी छ। राजनीतिक विभाजन र विभेदको कारणले गर्दाखेरि हामी सधैँ एक अर्काप्रति आरोप प्रत्यारोपमा लाग्दा नागरिकको कर्तव्य भुल्यौं कि भन्ने सन्दर्भ पनि छ। हामीले दलभन्दा माथि उठेर सबभन्दा पहिला समाज, त्यसपछि राष्ट्र, राष्ट्रिय स्वार्थका लागि हामी स्थानीय समुदाय कतिको एकजुट छौं, राजनीतिक सहकार्यको वातावरण कस्तो छ यहाँ, तपाईँहरूको पनि त कर्तव्य बन्छ नि, यो राजधानी दिगो बनोस्, यहाँको चाहिँ विकास होस्, सबै राजनीतिक दलहरू एकै ठाउँमा बसेर हामी सामूहिक हिसाबले त्यहाँनिर डेलिगेसन गएर जनप्रतिनिधिहरूसँग हाम्रा कुरा राखौँ, हामी राजनीतिक हिसाबले विभाजित छैनौँ, हामी यही समाजका हौं भन्ने गरी राजनीतिक एकताको वातावरण कस्तो छ त्यो बताउनुहोस् त।
होइन, हाम्रो राजनीतिक सहकर्मीहरूसँग, अरू पार्टीका साथीहरूसँग पनि हाम्रो पटक पटक हामी यस्ता अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन्छौं र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा के छ भनेपछि कुनै पनि रचनात्मक कार्यक्रमहरूलाई हामीले सहयोग गर्छौं, विरोधमा विरोध गर्ने हाम्रो प्रवृत्ति छैन। हामीले यदि सुशासन, देशको लागि, समृद्धिको लागि, देशको आर्थिक अवस्थाको लागि सम्पूर्ण सकारात्मक प्रवृत्तिका कुराहरूमा हाम्रो चाहिँ सधैँ सहयोग हुन्छ, हामीले अहिलेसम्म सहयोग गर्दै आइरहेका छौं र प्रदेशले पनि हामीलाई कहिलेकाहीँ आमन्त्रण गर्छ विभिन्न कार्यक्रमहरूमा, हामी त्यसमा त्यसरी नै गएका हुन्छौँ। अहिलेसम्म हामीले चाहिँ असन्तुष्टिका कुराहरू त छन्, आउँछन्, तर पनि हामीले के भने सकारात्मक रूपमा अगाडि बढ़िरहेका छौँ। अहिलेसम्म यस्तो अवस्था चाहिँ यहाँ राप्ती उपत्यकाको रहेको छ। मेरो सन्दर्भमा के भनेपछि वास्तवमा प्रदेश आइसकेपछि के हुनु पर्थ्यो भनेपछि राप्ती उपत्यकाभरि चाहिँ बाटाघाटाहरू बन्नु पर्थ्यो। एक किलोमिटर, दुई किलोमिटर बाटो बनाएर त्यो पनि बीचमा छेउमा पनि छैन, बीचमा उता टुप्पामा पनि छैन, बीचमा मात्र बाटो, यस्तो खालको बाटोले चाहिँ यो विकास भएको भन्न सकिन्न। अनि कुला नालाहरू पनि सबै चाहिँ पक्की भएको हुनुपर्थ्यो। यो पनि फेरि कुला, म एउटा सन्दर्भ जोड्न खोजेँ, यहाँ कुलाहरू बनाउने बेलामा पनि हामीले चाहिँ धेरै पक्की बनाइदियो, तलको जमिन पनि पक्की बनाइदियो भने पानीको एउटा जुन सिपेज हुन्छ नि तलबाट जानी हुन्छ, त्यो पनि चाहिँ त्यो चाहिँ गर्नु हुँदैन कि, मलाई त्यस्तो लाग्छ। दुईटो चाहिँ वाल लगाइदिने र त्यसरी बनाउने, त्यस्तो गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, होइन। एउटा त्यो वातावरणीय हिसाबले पनि त्यो गर्नु जरुरी छ। अरू चाहिँ के छ भनेपछि यहाँ चाहिँ अब मान्छेले रोजगारी नपाएको अवस्था छ। म हामी राजनीतिक कर्मी भएको हुनाले म गाउँ गाउँमा हिँड्दाखेरि पनि त्यो कुरा अनुभूति गर्छौँ। छोरा कासँग भन्दाखेरि कसैले पनि भनेन कि अहिलेसम्म ल मैले धेरै धेरै मान्छेहरूको घरमा गइयो होला, तर चाहिँ सबैले म छोरो विदेश गएको छ,
यो राष्ट्रिय रोग नै भयो,
राष्ट्रिय रोग नै भयो, छोरो विदेश गएको छ, एउटा छ भने एउटै गएको छ, दुईटा छ भने दुइटै गएको छ, त्यस्तो अवस्था चाहिँ देशको छ।
राजधानीमा रोजगारी सिर्जना गर्ने विषय त
रोजगारीका लागि धन्दाहरू खुलेनन्, कृषिको व्यवस्थापन हुन सकेन, धार्मिक पर्यटनको व्यवस्था हुन सकेन, कृषिलाई वास्तवमा हाम्रो यो राप्ती यो जुन लुम्बिनी प्रदेश छ नि, यो चाहिँ धार्मिक पर्यटन र कृषिको एउटा चाहिँ उर्वर ठाउँ हो, यसलाई व्यवस्थापन गर्न सक्यो भने धेरैले यहाँ रोजगारी पाउँथे होइन, धेरै मान्छेहरूको आय स्तरको एउटा चाहिँ राम्रो बलियो भरपर्दो बन्थ्यो, त्यो सबै कुरा हुन सकेन। यहाँ चाहिँ मन्त्रीहरू चाहिँ आफ्नो व्यक्तिगत स्वार्थले आफ्नो निर्वाचन क्षेत्रमा थोरै विकास गर्छन्, अरू गर्दै गर्दैनन्, त्यो गर्ने सोच पनि छैन। र यदि यो संघीयता यसरी चाहिँ हामीसँग बजेट छैन, बजेटको अभाव भयो भन्छन् भनेपछि दीर्घकालीन रूपमा कसरी अगाडि बढ्छ, त बढ्न सक्दैन नि। यसलाई व्यवस्थापन गर्नलाई चाहिँ के छ भने अब जनताबाट निर्वाचित चाहिँ एउटा चाहिँ मुख्यमन्त्री हुनुपर्दछ र मन्त्रालय थोरै हुनुपर्छ, कर्मचारी पनि आवश्यकता अनुसार राख्ने, या कर्मचारीहरू चाहिँ एकदम अफिसमा गयो भने धेरै देखिन्छ कि, तर त्यो काम कोही नभएको जस्तो देखिन्छ। अब यहाँ बसेका कर्मचारीहरू यहाँ बस्दैन, धेरै जस्तो बुटोल जान्छ, पहिले उतै कर्मचारी उतैबाट जागिर खाएका अब उतैतिर डेरा गरेर बसेको छ, उतैतिर विद्यार्थी पढिरहेको छ, उतैतिर जान्छ। अब यसलाई माइग्रेट गर्ने उनको सोच छैन। मान्छे कस्तो प्रवृत्ति हुन्छ भने जहाँ बस्यो उही राम्रो लाग्छ क्या, चट्ट चाहिँ सुरमै चेन्ज गरेर उसलाई गाह्रो हुन्छ। हो त्यो गाह्रो भएको कारणले गर्दा उनीहरू आउनुपर्छ, अब चाहिँ यतैतिर डेरा लिनुपर्छ, यतैतिर बस्नुपर्छ, यतातिर पढाउनुपर्छ, त्यो कुरा पनि उनीहरूले चाहिँ बुझ्नुपर्छ, जरुरी छ।
आजको लागि समय र विचार सहित यहाँहरूले आफ्नो धारणा राख्नु हो, त्यसको लागि हामी रेडियो नेपालको तर्फबाट र यो कार्यक्रमको तर्फबाट धेरै धन्यवाद दिन्छौँ।
यस कार्यक्रमका संयोजक विमल गेवालीले स्थानीयसँग गर्नुभएको कुराकानी एवं उहाँहरूले दिनुभएको धारणासँगै निर्धारित समय सकिएको छ। आउँदो साता यस्तै विविध विषयहरू समेटेर अर्को श्रृंखलामा भेट्न आउने नै छौ। त्यतिन्जेलसम्म कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मीहरू सहित म प्रस्तुता देव यादव पनि विदा भयो। नमस्कार।